バオラサラコカツカツ。नेपालको साहित्य कला तथा संस्कृतिको उपनाममा चर्चित व्यक्तिहरूसँग खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं कथाकार तथा गायिका चन्द्रकला नेवार। 15 15 मार्च 1942 दिन आसामको डिगबोईमा जन्मनु भएकी चन्द्रकला नेवारका ममता कथा संग्रह, चन्द्रकला नेवारका गीतहरू गीती एल्बम, चक्रव्यूह कविता संग्रह, साङ्गुरो धरातल कथा संग्रह, तृष्णाको लहरी गीती संग्रह, यासीलालाई मेरो आज कविता संग्रह प्रकाशित भइसकेका छन्। भारतको संविधानमा नेपाली भाषाको मान्यता प्राप्तको लागि गठित अखिल भारतीय नेपाली भाषा समितिमा उपाध्यक्ष रहेर भाषा आन्दोलनमा सरिक हुनुभएको थियो। स्मरण रहोस्, नेपाली भाषाले भारतको संविधानको 8 अनुसूचीमा सन् 1992 मान्यता प्राप्त गरेको हो। एक दीप दुई पुतली कथाबाट नेपाली भाषामा लेखन यात्रा थाल्नु भएकी चन्द्रकला सन् 1990 नेपाललाई थायी बसोबासको देश बनाउँदै आउनुभएको छ र हाल उहाँ अमेरिकी भ्रमणमा हुनुहुन्छ र केही दिनमा नेपाल फर्कँदै हुनुहुन्छ। यसै अवसरमा हामीले उहाँसँग उहाँका साहित्यिक प्रवृत्ति र चासोका बारेमा केही खसखस राख्ने प्रयास गरेका छौं। आउनुहोस्, उहाँलाई खसखस.com स्वागत गरौं। साहित्यकार चन्द्रकला नेवारज्यू, तपाईँलाई खसखस.com हार्दिक स्वागत छ। हजुर, धन्यवाद। अमेरिकी भ्रमणको कारण के होला?
अमेरिकी भ्रमण चाहिँ अब जब एउटा इच्छा त मनमा थियो, आशा थियो एकपल्ट अमेरिका जान्छु भन्ने, तर यहाँ यो इन्टरनेसनल वुमन लिटरेरी कन्भेन्सनले मलाई आमन्त्रण गर्यो एज अ स्पिकर, र त्यो एउटा मेरो सबैभन्दा ठुलो एउटा उयो अवसर थियो। अमेरिका आउने जुने अमेरिकामा रहेका दाजुभाइ दिदीबहिनी, साथै मेरो नातिको ग्रेजुएसन पनि थियो, उसको ग्रेजुएसन जुन महिनाको 13 तारिकमा थियो, र म 13 तारिक नै यहाँ आइपुगेँ, नातिको ग्रेजुएसन पनि एटेन्ड गरेँ, र अनि
सहभागी हुनुभयो। धन्यवाद तपाईँलाई नातिको ग्रेजुएसनको लागि पनि, र एउटा प्रमुख वक्ताको रूपमा जुन सहभागी हुनुभयो त्यसको लागि पनि बधाई छ। झन्डै 5-6 महिना त हुन लाग्यो, कस्तो अनुभव गर्नुभएको छ अमेरिकी बसाइकोमा? तपाईँले लामो समयदेखि अमेरिकी भ्रमणको अपेक्षा गर्नु र सोही अनुसार तपाईँले आफूलाई कसरी पढ्नुभयो?
मलाई मेरो जुन सोचाइ थियो, विदेश लागेपछि मानिसले आफ्नो भाषा साहित्य संस्कृतिको वास्ता गर्दैन अनि आफूलाई त्यतैकै रङमा ढाल्न कोसिस गर्छन् भन्ने एउटा मेरो सोचाइ थियो। त्यो सोचाइ चाहिँ गलत लाग्यो मलाई अमेरिका आएपछि। यहाँ यति राम्रो नेपाली भाषा साहित्य संस्कृतिको जगेर्ना गर्ने हाम्रो दाजुभाइ दिदीबहिनी साहित्यकारहरू हो, कलाकारहरू हो, संस्कृतिविदहरू सबैजना यहाँ भेला भएको मैले देखेँ, अनि फेरि यो एएनएको जुन एउटा ग्यादरिङ मैले देखेँ, त्यहाँ 2500 मान्छेको ग्यादरिङ देखेँ, यति बिचमा नेपालीहरूले त्यहाँ आउनुको मात्रै हो नेपालीलाई माया गर्नु, नेपाली भाषा साहित्य संस्कृतिको माया गर्नु अनि नेपाललाई सम्झनु, र मलाई त्यो एकदमै आनन्द लाग्यो। सानो नेपालको स्थापना भइसकेको जस्तो लाग्यो मलाई यो ठाउँमा, त्यो एकदमै आनन्द हो। र त्यसपछि यो त्यो कार्यक्रम सकेपछि चाहिँ म कोलोराडोको लागि, त्यहाँ पनि मैले 30 कार्यक्रममा मलाई उहाँले बोलाउनु भयो, र कस्तो हुँदो रहेछ भनेर म गएँ कार्यक्रममा भाग लिन होइन, त्यहाँ बोलाएकोले गएँ। जाँदाखेरि मैले त्यहाँ के देखेँ भने विभिन्न परिकारहरू त्यहाँ बनाइएका थिए, यति स्वादिलो, खाँदाखेरि पनि नेपाली घर घरबाट नै लगेर त्यहाँ राख्नुभएको रहेछ, सेलरोटीदेखि लिएर हरेक कुरा, अचार, सेलरोटी, मासु, हरेक परिकारहरू त्यहाँ थिए, अनि जति खाऊ खाऊ अनि गाना गाऊ नाच, चिजको मतलब त्यस्तो रहेछ के। अनि त्यो नाच्नेहरूमा मैले के देखेँ भने हामी चिजमा त महिलाहरू मात्रै नाच्छन् भन्ने थाहा थियो, त्यहाँ त महिलाभन्दा धेरै पुरुष नाच्छ, अनि पुरुष नेपाली पुरुष मात्र थिएनन् त्यहाँ, एकजना अमेरिकन पनि नाचिरहेको थियो, एकजना इन्डियन पनि नाचिरहेको थियो, नेपालीहरू पनि नाचिरहेका थिए, र अनौठो रमाइलो लाग्यो मलाई त्यो प्रोग्राम देखेर, अनि खुसी पनि लाग्यो कि, अनि मैले सोधेँ भाइहरूलाई, भाइ तपाईँहरूले दसैँ चाहिँ कसरी मनाउनुहुन्छ, उहाँले के भन्नुभयो भने टिको चाहिँ घर घरै लाउँथेन, अनि यसरी नै भेला भएर हामीले नाच गाना गरेर मनाउँछौँ। एकदमै रमाइलो वातावरणमा मेरो यो समय चाहिँ काटिँदैछ भाइ, अब जाने बेला भइसक्यो।
तपाईँको परिस्थिति र यहाँको अमेरिकामा हाम्रो परिस्थितिको बारेमा अलिकता तुलनात्मक कुरा गरौँ। तपाईँ सानोतिनो नेपाल आसाममा हुनुहुन्थ्यो, त्यहीँ जन्मनु हुर्किनु भयो र अन्ततोगत्ता नेपालमा फर्किनु, मूल थलो फर्किनु भयो। तर हामी जाने मूल थलो छोडेर विदेश प्रवासमा भासिएका छौँ, होइन? अब त्यो तपाईँले छोड्नुभएको सानोतिनो नेपालको सम्झना र यहाँ अमेरिकामा देख्नुको सानोतिनो नेपालीहरूको झम्कटलाई दमघटलाई, सानोतिनो नेपाललाई भनौँ, कसरी हेर्नुभएको छ?
उतातिर म आसाममा जन्मे हुर्के भए अनि हाम्रो परिवारले त्यो देशको लागि भारतको लागि मेरो बुवाले नै अब धेरै सेक्रिफाइस गर्नुभएको छ, मेरो हजुरबाले पनि धेरै सेक्रिफाइस गर्नुभएको छ। त्यो अनुपातमा हामीलाई जुन एउटा माया या त एउटा हामी प्रतिको विश्वास हुनुपर्ने थियो त्यो मैले त पाइनँ। तैपनि आफू जन्मेको ठाउँ हो, त्यहीकै भाषामा पढेँ मैले र त्यो देशको मानिसहरूले जति नै जे गरे पनि त्यो देशको मानिसहरूलाई हेर्दाखेरि आफ्नो जस्तो लाग्छ। अझ पनि उनीहरूको भाषा कसैले बोलेको सुन्यो भने नजिक गएर बोल्न मन लाग्छ। र मलाई के लाग्यो भने एउटा त्यो जननी जन्मभूमि जो स्वर्गावती गरिएपछि भने आफ्नो जन्मेको स्थानको माया लाग्नु रहेछ, माया लाग्दो रहेछ। अनि बासुन्जेल त्यो हामी बिर्सन सक्छौँ किनकि त्यहाँमा जन्मेको हो। र यहाँ आएर पनि मैले के देखेँ भने नेपालीहरूले आफ्नो सर छोडेर आउनुभएको छ, तापनि नेपालीहरू नेपाली भएर बाँच्ने प्रयास गर्नुभएछ। त्यो सबभन्दा आनन्दको कुरा हो, किनभने विदेशमा हामी नेपालमा पनि हुँदाखेरि नेपाली स्कुलमा जब बच्चाहरू पढाउँछौँ, अब इङ्ग्लिस स्कुलमा जब पढाउँछौँ, त्यो स्कुलमा भनिएको हुन्छ स्कुल कम्पाउन्डभित्र नेपाली नबोल्नु छ र तिनै आमा बाउका छोराछोरीहरू नै छन् नि यहाँ पनि। र यहाँ चाहिँ त्यस्तो नहोस्, आफ्नो घरभित्र आफ्नो मान्छेहरूसित यहाँ अङ्ग्रेजी होइन नेपाली बोल्ने त्यो गर्नुपर्छ। अनि मैले त्यो गरिरहेको पनि देखेँ र यो एकदमै राम्रो कुरा हो, किनभने हाम्रो पहिचान भनेको हाम्रो भाषा हो, होइन? हामी पहिचान भनेको हाम्रो भाषा हो अनि हामी कहाँबाट आयौँ त भन्ने एउटा प्रश्न जब उठ्छ त्यो नेपाल हो, नेपाल छ र हामी छौँ, नेपाली भन्न पाइरहेको छौँ। त्यसैले हामीले नेपालप्रतिको एउटा जुन हाम्रो श्रद्धा छ, जति वर्ष बसे तापनि हामी संसारको जुन सुकै कुनामा गए तापनि हामी नेपाली भएर बाँच्छौँ। जुन सुकै देशको हामी नागरिक भए पनि हाम्रो परिचय हामी नेपाली भन्ने हाम्रो यो जुन एउटा सोचाइ छ त्यो अमेरिकन कुरो हो। यहाँ मैले चाहिँ त्यो देखेको छु। तर आसाममा कस्तो छ भने हामीले भाषा आन्दोलन गऱ्यौँ, भाषा आन्दोलन गर्दाखेरि हामीलाई धेरै अडचनहरू आए र उनीहरू खुसी हुनुहुन्थे। उनीहरूले चाहन्थे के भने उनीहरूकै भाषा मात्रै बोलौँ, उनीहरूकै भाषामा पढौँ र अरू कुनै भाषाको उन्नति होस् भन्ने उनीहरूले सोचे जस्तो लाग्दैन थियो। त्यसो हुँदाखेरि हामीले सफर पनि गऱ्यौँ। यहाँ मैले के देखेँ भने जोसुकैले जुनसुकै भाषा जुनसुकै संस्कृति जुनसुकै यो सम्प्रदाय हो यहाँ सबैलाई समान अधिकार रहेछ कि क्या हो जस्तो मलाई लाग्छ। किनभने यहाँ हरेक देशका मानिसहरू छन्, सबैले आफ्नो कल्चरलाई बचाउने कोसिस गरिरहेको रहेछ यहाँ, तर उहाँहरूलाई चाहिँ कुनै बाढ छैन, छेकबाड छैन, नगर छैन र त्यसमा त हुन त उता पनि छैन, तर लिखित रूपमा त छैन,
व्यवहारमा छ।
हजुर, व्यवहारमा छ।
अनि यो यहाँले भाषा नेपाली भाषा मान्यताको लागि जुन आन्दोलनमा लाग्दाखेरि तपाईँले यो बाधा अडचनहरू आए भन्नुभयो, यहाँसम्म कि तपाईँका छोराछोरीले पनि त्यसको लागि प्रताडना सहनु पर्यो, भोग्नु पर्यो, होइन?
भोग्नु पर्यो कस्तो, अब के भन्ने, अब यो यसै विषयलाई लिएर मलाई आसामबाट एकजना महिला साहित्यकार पनि हो उहाँ पनि,
हजुर,
र उहाँ मेरो इन्टरभ्यू लिनु आउँदाखेरि उहाँले भन्नुभयो दिदी तपाईँ खुलेर बोल्नुहोस् भने मैले खुलेर बोलिदिएको छु कुराहरू। अब कलेज पढिरहेको छ छोराछोरीहरू, मेरो ठुलो छोरा कलेज पढिरहेको छ, छोरी मेडिकल पढिरहेको थियो, अनि होइन मेडिकल पढ्दाखेरि छोरा पनि पढिरहेको थियो। के गरेको भने अब मैले मलाई अचम्म के लाग्यो भने अब एउटा कलेज विकमा कम्पिटिसनमा छ, त्यहाँ जात पात नहुनु पर्ने, त्यहाँ मेरो छोरीले 12 विषयमा जोइन गरेको थियो गीतमा, 12 विषय भन्छ अब क्लासिकलदेखि लिएर ख्यालदेखि लिएर तपाईँको आधुनिक भयो, लोकगीतहरू भयो, आसामको लोकगीतहरू भयो, हिन्दी भयो, अङ्ग्रेजी भयो, हरेक विषयमा भाग लिएर उसले 13 प्राइज पाए. प्राइज नपाएको कुनै विषय थिएन मेरो छोरीले. तर अनि जब त्यहाँ जब आफ्नो कलेज विकमा जब बेस्ट सिङ्गर हुन्छ नि इन्टर कलेजमा भाग लिने उनीहरूले सुविधा पाउँछन्. अरूले भाग लिन पाउँदैन, फर्स्ट जो हुन्छ उसले मात्रै पाउँछ. र त्यही वर्ष उनीहरूले के गरे, जब ऊ 12 भाग लिएर 13 प्राइज पाएर बेस्ट सिङ्गर भए उनीहरूले सेकेन्ड बेस्ट सिङ्गर डिक्लेयर गरे, जसले चाहिँ 4 or 5 मात्रै पाएको छ. र उसले सेकेन्ड बेस्ट सिङ्गर बनाए अनि भरे इन्टर कलेज जोइन गर्ने बेलामा चाहिँ उनीहरू 2 भाग भए. एक भागले के भन्छ भने मेरो छोरीलाई पठाउने कम्पिटिसनमा किनकि हाम्रो कलेजको बेस्ट सिङ्गर हो भन्ने. अर्को एउटाले के भन्छ भने होइन हामी उसलाई नपठाउने, हाम्रो हाम्रै केटी पठाउने, नेपाली केटी नपठाउने भन्ने कुरा गरेर उनीहरू उनीहरूमै छलफल राति 1 भएछ. भरे के भएछ भने मेरो छोरीलाई नपठाउने र सेकेन्ड बेस्ट सिङ्गर चाहिँ कम्पिटिसन. मेरो छोरीले 3 उसले रोएर बस्यो, मम्मी म बेस्ट सिङ्गर भएर पनि मैले इन्टर कलेजमा भएको. अनि मैले पनि सोचेँ मेरो छोराहरूले पनि त्यस्तै भोग्ने, अनि हामीलाई पनि डर लाग्ने, जबसम्म छोराछोरीहरू घर फर्काउँदैन एकदम पिर हुने. मलाई पनि भने तपाईँ नबस्नु, तपाईँलाई चाहिँ राम्रो हुँदैन यहाँ बस्नु होइन, घरमा त्यस्तो 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 कुराहरू पनि आएन. र अनि हो यस्तै यस्तै अरू पनि कति छन् कतिलाई.
र यति साह्रै दुःख लाग्दो कुरा हो, एकजना कोही नेपालीले आफ्नो भाषा मान्यता भाषा संस्कृतिको लागि आन्दोलन गर्दाखेरि त्यसको प्रतारणा अवहेलना सर्नु साह्रै दुःखको कुरा हो. र त्यसैको कारणले तपाईँले आफ्नो जन्मथलोलाई छोडेर 1990 नेपाल आउनुभयो, नेपालमा बसाइ सराई भन्नुभयो. नेपाल सराई बसाइ सराएपछि कस्तो सहजता कस्तो असहजता महसुस गर्नुभयो तपाईँले?
मलाई नेपालमा आएपछि पहिलोचोटि त्यतिखेर म नेपाल आएको थिएँ, पहिलोचोटि भन्दा 1975 आएको थिएँ. त्यतिखेर चाहिँ म बहिनी यहीँ छ भारतीय उपाध्याय उसलाई भेट्नु भनेर आएको थिएँ. त्यतिखेर पहिलोचोटि म यति प्रभावित भएँ भाइ, मलाई यस्तो लाग्यो. जतिखेर बसमा हामी आएका थियौँ, बसबाट जतिखेर म ओर्ने त्यहाँ कालीमाटीमा बहिनी कालीमाटीमा बस्थेँ, म ठ्याक्कै भुइँमा बस्थेँ, बसेर नेपालको माटोलाई मैले समाएर शिरमा लगाएँ, मैले ढोकेँ भाइ, मेरो आँखाबाट आँसु आयो. र म आज मेरो नेपालमा पाइलट हुँदैछु, म एकदमै के भन्नु सेन्टिमेन्टल भएँ त्यतिखेर. र अनि मेरो श्रीमानले सोध्नुभयो के भयो तिम्रो खुट्टा दुखेको क्या हो, मैले अँ भनेर उहाँलाई झाँटेँ. तर मैले मेरो खुट्टा दुखेकोले मैले यो माटोलाई ढोकेको छु पहिलेदेखि नेपालमा. अनि फेरि हो त्यतिखेर आएर फेरि म फर्किहालेँ. अनि जाने बेलामा जब म फेरि बसमा चढेँ मलाई यस्तो रुन मन लाग्यो, रुँदै रुँदै गर्नु पहिलोचोटिको यो चाहिँ अनुभव. र हजुर त्यसपछि अनि फेरि म चाहिँ 89 आएँ, आउँदाखेरि चाहिँ बहिनीकै घरमा हो आउँदाखेरि अनि म्युजिक नेपालीमा लाग्यो ओभर तर मैले 10 गीत रेकर्डिङ गरेँ. 15 मात्रै हातमा समय थियो, 15 10 गीत रेकर्डिङ सकेर हप्ता दिनमै सकेँ मैले. एक दिनमा 3 पनि रेकर्डिङ गरेँ, त्यसरी रेकर्डिङ गरेर सिध्याएर अनि म फेरि फर्केँ. फर्केपछि अनि फेरि पछि आएर अनि नजाने गरेँ.
त्यति हुँदाहुँदै पनि यति भइसकेपछि जब 1992 नेपाली भाषाले जुन भाषाको लागि तपाईँले आन्दोलनमा लाग्नुभयो, यस्तो प्रतारणा यस्तो दुःख सहनुभयो, अन्तत गत्ता 1992 भारतको संविधानको 8 अनुसूचीमा नेपाली भाषाले मान्यता पायो, र त्यस बेला तपाईँले कस्तो अनुभव गर्नुभयो?
यति आनन्द लाग्यो, यति आनन्द लाग्यो मलाई. मलाई कसैले यदि सोध्छ भने तिम्रो जीवनको सबैभन्दा आनन्दको क्षण कुन चाहिँ मान्छौ भनेर सोध्यो भने जुन दिन भाषाले मान्यता पायो त्यो क्षण चाहिँ मेरो लागि सबैभन्दा जीवनको आनन्द. किनभने त्यो भाषाले गर्दाखेरि आज हाम्रो नेपालीहरू भारतमा पछाडिएका हुन्, आफ्नो भाषामा पढ्न नपाउने. एउटा उदाहरण दिन्छु तपाईँलाई, एउटै नेपाली एमई स्कुलमा पढ्ने एकजना स्टुडेन्ट हुनुहुन्थ्यो, उहाँको नाम श्यामलाल थियो. ती आसामभरिमा मिडल इङ्ग्लिस इक्जामिनेसनमा फर्स्ट भएको थियो, त्यो नेपाली फर्स्ट भयो. तर जतिखेर ऊ अब क्लास 7 त नेपाली पढ्न पाउँदैन उसले, नेपाली मिडियममा पढ्नु पाउँदैन, उसले कुनै पनि अङ्ग्रेजीमा पढ्नु पर्यो कि त बेङ्गली पढ्नु पर्यो कि त हिन्दी, यस्तो अरू अरू भाषामा पढ्नु पर्ने कि त एसामिस पढ्नु पर्यो। उसले हिन्दीमा हिन्दी हाई स्कुलमा उसले जोइन गर्यो, जोइन गर्दाखेरि ऊ आफ्नै कक्षामा थर्ड आयो। भनेपछि जो आफ्नो भाषामा पढ्नेहरूलाई जहाँ पुग्न एक दिन लाग्छ, हामीलाई त तिन दिनभन्दा पनि बढी लाग्ने रहेछ। तिन स्टेप हामी त उनीहरूसँग सधैँ उनीहरूभन्दा हामी पढ्ने रहेछौँ। र यो एउटा मलाई नभित्र एउटा पीडा थियो, जतिखेर श्यामराजले आफ्नै कक्षामा थर्ड आए हामीलाई लाज पनि भयो, आसामभरि फर्स्ट हुने अरे आफ्नो कक्षामा चाहिँ थर्ड हुने। हामीले भनेको थियौँ त्यतिखेर तिमीहरूको भाषामा पढ्छौ र तिमीहरूलाई सजिलो छ। हामीले त अब क्लास सेभेनको स्ट्यान्डर्डको एउटा सुरुदेखि अन्तसम्म सिकेर हामीले त्यो पढ्नुपर्ने अनि इक्जाममा बस्नुपर्ने हुन्छ नि त, ओके न भाइ? र त्यसो हुँदाखेरि त्यो एउटा कुरो थियो। अनि अर्को कुरो के भने, आफ्नो भाषामा कुनै अब जबको लागि तपाईँ जब बस्नुहुन्छ इन्टरभ्यूमा, भारत संविधानको अष्टम अनुसूचीमा मान्यता प्राप्त भाषामा मात्र लेख्न पाइने कि अरू भाषामा लेख्नु, त्यो त्यस्तो छ। अनि फेरि पढ्नलाई पनि मुस्किलले नेपाली मेजोरिटी भएको ठाउँमा उनीहरूले क्लास सिक्ससम्म नेपाली मिडियममा पढ्न दिए तापनि नेपालीहरू पढ्न मन नगर्ने, किनकि अब सिक्सदेखि उता त फेरि अरू भाषामा पढ्नुपर्छ, गाह्रो हुन्छ। र अनि त्यसो हुँदाखेरि तैपनि नेपाली स्कुलमा 900-1200 स्टुडेन्ट थिए नेपाली स्कुलमा नि, र त्यो नभएको होइन। अन्त उतातिर फेरि म्याट्रिकसम्म चाहिँ असमिया मिडियममा अरू अरू मान्यता प्राप्त भाषामा हामीले पढ्नु पर्ने, कलेजमा गएर चाहिँ फेरि उनीहरूले नेपाली एउटा विषय हाम्रो के अरे यो के अरे मदर टङ चाहिँ नेपाली लिन पाउने कलेजमा। अनि त्यसो हुँदाखेरि त अब त्यो नपढ भनेकै हो, तैपनि हामीले लिन्थ्यौँ नेपाली भाषामा। मैले पनि लिएको थिएँ, अरू सबैले धेरैले लिएका छन्, लिइरहेका छन्, र लिएर हामीले त्यो कलेजमा चाहिँ त्यो व्यवस्था थियो।
यो भाषाले मान्यता पाएपछि आन्दोलनका आफ्ना सहकर्मी सहभागी साथीहरू जुन एउटै विचारले तपाईँहरू आन्दोलनको त्यो संस्थागत आन्दोलनमा लाग्नुभएको थियो, त्यो साथीहरूसँग तपाईँहरूले कसरी नेपाल आइसक्नु भएको थियो तपाईँ त्यतिखेर, कसरी त्यो उसमा एउटा खुसियाली एउटा समारोह शरीरमा हुने कसरी त्यस्तो मौका पाउनुभयो तपाईँले?
उहाँहरूले मलाई म नेपाल आएँ भनेर उहाँहरूले मलाई बिर्सनुभयो जस्तो लाग्यो मलाई, किनकि अब त्यो पनि उहाँहरूको पनि बाध्यता छ कतिपय कुराहरू। नेपालसँग नेपाल भारतको मित्र राष्ट्र भए तापनि नेपालसँग अलिकति नेपालप्रति उहाँहरूको किन कडा दृष्टि रहन्छ सधैँ त्यो मैले बुझ्न सकिनँ। तर नेपालीहरू त सधैँ अनेस्ट नै छन् त्यो देशको लागि, त सधैँ अनेस्टली नै गरिरहेको त मिलिट्री आर्मीमा गएर त्यो देशको लागि मरिरहेका छन्। उनीहरूले सबैभन्दा ठुलो त तपाईँको ऊ हो नि सुरक्षाको कुरा आउँछ नि, तर त्यहाँ त नेपालीहरूले मरिरहेका छन् त्यो देशको लागि। तैपनि नेपालीहरूमाथि उनीहरूले विश्वास नगरेको गरेको हुनाले त्यहाँ त नेपालीहरूले चाहिँ अब म नेपाल आएपछि उनीहरूले मसँग त्यति सम्पर्क राखेन। तर दिल्लीमा चाहिँ एकचोटि जब भाषाले मान्यता पाएको 10 वर्ष पुगेको थियो त्यतिखेर उहाँहरूले मलाई निम्तो पठाउनु भयो, बोलाउनु भयो। र अनि म त्यो मिटिङमा म गएँ, सबै आएका थिएँ त्यहाँ। अनि त्यहाँ चाहिँ भेटघाट चाहिँ जब भयो यसरी, अब 10 वर्ष मान्यता पाएको 10 वर्ष पछाडि मलाई भेट्यो उनीहरूले। पहिले त उनीहरूले मलाई धेरै चिन्दा पनि चिन्दैन, म मोटाएँ नि त अहिले धेरै पहिलाको भन्दा चिन्दै चिन्नु भएन। अनि हाम्रो जुन महासचिव हुनुहुन्थ्यो एनोस दास प्रधान, नाम सुन्नुभएको होला त्यो त मलाई देख्नु बित्तिकै त यस्तो गर्नुभयो कि मैले अँगाल हाल्नुभयो क्या, दिदी तपाईँलाई यतिखेर वर्ष भेटेको छैन तपाईँ आउनुभयो भनेर, त्यस्तो किसिमको एउटा भनौँ न अब एउटा माया भनौँ एउटा आदान प्रदान त भयो धेरै दिन जस्तो।
तर त्यस कार्यक्रममा त्यस्तो खुसियालीमा झन् तपाईँ आफै सहभागी पनि हुन पाउनु भएन?
मलाई बोल्न चाहिँ दिएनन् कि, मलाई त्यहाँ बोल्न दिएनन्। नदिएको कारण चाहिँ के हो भने कतै मैले नेपालको बारेमा बोल्छु कि बोला त खाएको मलाई, तर मैले बोल्न चाहिँ त्यहाँ चाहिँ बोल्न पाइनँ, जुन जेनरल मिटिङमा चाहिँ मैले बोल्न पाइनँ। र त्यो चाहिँ मलाई एकदमै उयो लागिरहेको छ। तर अरू बेला जतिखेर भाषा आन्दोलन भइरहेको बेलामा भाइ, म यदि त्यो मानिसहरूको भिडमा पनि छु भने मलाई बोलाएर लिएर जान्थे बोल्नलाई, दिदी तपाईँले बोल्नुहुन्थ्यो र म बोल्थेँ, म तयार पनि हुन्नथेँ तर पनि बोल्थेँ। आशाको सेमिनार भयो दिल्लीमा, सेमिनारमा मलाई पहिला बोल्नु भन्नु भएको थिएन उहाँले, म त मान्छेको बिचमा गएर बसिरहेको थिएँ, जहाँ बसिरहेको थिएँ, अनि हाम्रो अध्यक्ष आउनुभयो, मलाई खोजेको थिएँ, दिदी तपाईँले बोल्नुहुन्छ सेमिनारमा बोल्नुहुन्छ त भन्नुभयो, उत्तिनैखेरि मलाई लिएर गएर मलाई बोलाउनु भनेपछि त्यतिखेर चाहिँ बोल्नुहुने म नेपाल बसेपछि।
बडा दुःखको कुरा हो, एउटै विचारका एउटै मार्गमा हिँडेको एउटै उद्देश्यले हिँडेका सँगै साथीहरूले उद्देश्य प्राप्ति गरेपछि तपाईँलाई बिर्सनु भनेको यो असाध्य दुःख लाग्दो कुरा हो, तर जे भए पनि तपाईँले आफ्नो भाषाप्रतिको माया छोड्नु भएको छैन। नेपाल आउनु भएपछि नेपालमा आफूलाई कस्तो सुरक्षित नै महसुस गर्नुभयो त्यसो भए?
एकदमै सुरक्षित महसुस, मलाई नेपाल बसेपछि बल्ल मैले बुझेँ आफ्नो देश भनेको कस्तो हुन्छ, नेपाल आएर नत्र मलाई नेपालमा डर, नेपालमा मलाई कुनै डर पनि छैन। जस्तो कि पाँचवटा औँला समान हुँदैन, बाहिरबाट आउने हो भनेर दुईजनाले भनेको पनि मैले सुनेको छु, तर म वास्ता गर्दिनँ किनकि म नेपाली हो। नेपालबाट अलिक दिनको लागि म बाहिर गएर बस्नु, मेरो बुवाहरू हजुरबुवाहरूसँग बसेँ, मलाई मन परेन, म फर्केर फेरि आफ्नै देशमा आएँ, र त्यसैले मलाई वास्ता गर्दिनँ म ती कुराहरूलाई। तर मलाई एकजनाले दुईजनाले सुनाएको छ भने पनि मलाई चारजना पाँचजनाले चाहिँ त्यो मायै गरे,
हजुर यो यस क्रममा यस प्रसङ्गमा म एउटा मेरो आफ्नै सोचाइ मैले बेला बेला चाहिँ नि आफ्नो मनमा लागेको उब्जेका कुराहरू भन्न मन लाग्यो क्या। यहाँ हामी बेला बेलामा हाम्रो यो कलाकारहरू जति बम्बई जान्छन् अलि त इन्डियामा गएर त्यहाँ हराउँछ भन्छ नि, जस्तो उदित नारायण झा, मनिषा कोइरालादेखि लिएर यताउता सबै हराउँदै मान्छेले हाम्रो नेपाली सबै इन्डियामा गएर हराए, कलाकारहरू हराए भन्ने गुनासो गर्थे कि। अनि त्यो गुनासोको प्रतिवादमा म के भन्छु नि, होइन हामीले साहित्यकार भेटाएको छौँ नि त, अब दार्जिलिङबाट आसामबाट हामी कहाँ कति मान्छे आइरहेछ होइन, त्यो हामीले त्यसलाई पनि हामीले लिनुपर्छ, त्यो हाम्रो प्राप्ति हो। त्यो यताबाट गएको कुरालाई बिर्स्यौँ बरु हामीले पाएकोलाई कुरा गरौँ भनेर भन्छु क्या म यो। त्यस कारण चाहिँ हामीले गर्व नै मान्नुपर्छ भाषा साहित्यको लागि मरि मेट्ने तपाईँहरू जस्तो नेपाल आएर नेपालमा बस्नुभएको छ, कर्मभूमि बनाउनु भएको छ, हाम्रो लागि खुसीको कुरा हो। तपाईँको चाहिँ नि लेखन निरन्तरता होस् भन्ने कुरा हाम्रो चाहना छ। यसै प्रसङ्गमा के मेरो अलिक के अर्को सोध्न लागेको भने, भाषा संस्कृतिको लागि तपाईँले यत्रो दुःख कष्ट सहनुभयो, जन्मभूमि छोडेर मूल थलोमा आउनुभयो, तर मूल थलोमा आएपछि हाम्रो चाहिँ भाषा विदेशी भाषाप्रतिको र विदेशी संस्कृतिप्रतिको मोहलाई देख्दाखेरि यो स्वाभाविक मान्नुहुन्छ या अस्वाभाविक के भन्नुहुन्छ, यसलाई चाहिँ कसरी तपाईँ लिनुभएको छ?
कस्तो छ भने अब हुनु त विदेशी भाषा हामीले सिक्नु सकेको राम्रो कुरा हो, राम्रो हामीले सिक्नुपर्छ, तर आफूलाई त्यागेर अरूको सिकेर हामी ठुलो मान्छे हुन सक्दैन, हामी लक्ष्यसम्म कहिले पुग्न सक्दैन। जबसम्म हामीले हाम्रो भाषालाई चिन्दैनौँ, हाम्रो संस्कृति चिन्दैनौँ, हाम्रो कलालाई चिन्दैनौँ, हाम्रो विभूतिहरूलाई चिन्दैनौँ, हामीले आफैलाई जबसम्म चिन्दैनौँ तबसम्म अरूलाई चिनेर त्यसको कुनै मतलब हुँदैन, कुनै त्यो त्यसले केही हामीलाई केही गर्दैन। खालि यति हो कि त्यो हाम्रो एउटा भ्रम हो, सिक्नु त पर्छ, हामीले विदेशी भाषा जानेको हामीलाई काम आउँछ, ती कुराहरू हामीले सिक्नै पर्छ, सिक्नु सके राम्रो, तर आफूलाई आफ्नो छोडेर आफ्नोलाई बिर्सेर सिकेर चाहिँ जस्तो लाग्दैन, किनकि जबसम्म मेरो भाषा छ, मेरो आफ्नो भाषा छ, आफ्नो नभएको छ भए अर्काको माग्न मिल्छ, आफ्नो जब छ हामी के गर्छौँ।
हजुर अब हामी एकछिन तपाईँको तपाईँ कथाकार पनि हुनुहुन्छ, मैले अघि परिचयमा भनिसकेँ, कथा सङ्ग्रह कृति दुई तेता निस्किसकेको छ, गीतकार पनि हुनुहुन्छ, गीत पनि लेख्नुहुन्छ र गायिका पनि हुनुहुन्छ,
यो
कविता सङ्ग्रह पनि छ, तपाईँ यो साहित्यको झन्डै झन्डै सम्पूर्ण विधा नै अँगालेर हिँड्ने मान्छेलाई तपाईँ आफूलाई चाहिँ के भन्नुहुन्छ? प्रष्ट रूपमा भन्दाखेरि आफूलाई गीतकार भन्नु थाल्नुहुन्छ कि कथाकार भन्दाखेरि सहज मान्नुहुन्छ कि गीतकार गायकका के भन्नुहुन्छ?
म मलाई नेपाली साहित्य प्रेमी भन्दा पनि नेपाली साहित्यको माया लाग्ने मान्छे हो म. तर मैले सुरु गरेको चाहिँ पहिले मेरो जीवनमा मैले पहिले नेपालीमा लेखेको गीत हो. गीत लेखेको कस्तो, किनभने अभावले आविष्कार गर्छ भन्छ नि. अब रेडियोमा गीत गाउनु पर्यो सधैँ अरूलाई माग्नु पर्ने होइन, अनि मेरो पाला मै लेखेँ हेर्नु न त सक्छु कि सक्दिनँ भन्ने लाग्यो. अनि मेरो पाला मैले एउटा गीत लेखेँ, गीत लेखेर आफू त्यसलाई स्वरबद्ध गरेँ, अनि रेडियोमा मैले गाएँ त्यो गीत. गाउँदा अरूले मन पराइदिए, ए मैले लेख्ने त लेखे त सक्ने रहेछु जस्तो लाग्यो भाइ. त्यो गीतदेखि सुरु गरेँ. त्यहाँबाट अनि फेरि घरमा बुवाले पनि लेख्नुहुन्थ्यो नि, बुवाले हामीलाई गीत लेखेर स्वरबद्ध गरेर हामीलाई सिकाउनुहुन्थ्यो बुवाले. र घरमा पनि एउटा वातावरण थियो, आमाले पनि गीत लेख्नुहुन्थ्यो. आमाले मै छोरी सुन्दरी गीत एकदमै पपुलर भएको छ हजुर. र त्यसो हुँदाखेरि गीतबाट सुरु भएको हो मेरो.
तर पनि आफूलाई कुन विधामा सजिलो मान्नुहुन्छ, गीतबाट सुरु भएकोले गीतमै?
हजुर, कष्ट विधा हो मेरो आफ्नो प्रिय विधा चाहिँ साँच्ची नै भन्ने हो भने
हजुर
हजुर कथा हो. कथा लेखेर मलाई आनन्द पनि लाग्छ, हुन त कविता पनि एकदमै राम्रो लाग्छ मलाई लेखेर. तर कस्तो हुन्छ भने कविताको लागि त एकान्त अति जरुरी हुन्छ मलाई, किनभने कविता लेख्छु भन्दै मैले फटाफटी त्यो बोलेको जस्तो लेखेर त भएन होइन. किनभने कविता त आत्मअनुभूति को एउटा उद्गार हो नि, अनि अनि फेरि थोरै शब्दमा धेरै मैले भाव बुझाउन सक्नु पर्यो, अनि मनलाई छुन सक्नु पर्यो, अरूले पढ्ने पाठकको मनलाई छुन सक्नु पर्यो. र त्यसैले कविताको लागि एकदमै एकान्त मलाई चाहिँ चाहिन्छ. जान्दिनँ आँसु कविहरूको कुरा बेग्लै हो भाइ, म त अब साधारण कविताहरू लेख्ने मान्छे, अनि मलाई एकान्त चाहिन्छ. तर अब कथा लेख्दाखेरि पनि एकान्त चाहिए तापनि त्यसको जुन एउटा थिम छ त्यो चाहिँ मलाई थाहा भएपछि म अघि बढ्न सक्छु.
कस्तो थिमलाई तपाईँ प्राथमिकता दिनुहुन्छ कथामा?
पहिलो कुरा त सत्यको आधारमै लेखेछु मैले, जति कथा लेखेको आधारमा म लेख्छु. अनि सधैँ यो पीडा पक्ष जुन चाहिँ छ त्यो पीडा पक्षमा चाहिँ मलाई लेखेर राम्रो लाग्छ, अनि पढेर पनि म आनन्द अनुभव गर्छु. पीडा यस्तो विषय हो कि त्यो दुःख छैन भने मान्छेले सुखको अनुभव गर्न सक्दैन, त्यसैले होला मलाई त्यो पीडा पक्ष चाहिँ धेरै मनपर्छ. मलाई भन्छन् पनि साथीहरूले, दिदी तपाईँ सधैँ यस्तो किन लेख्नुहुन्छ भन्नुहुन्छ. अब के गर्नु, म कोसिस त गर्छु नि उहाँहरूले जस्तै एउटा बेग्लै किसिमले लेखेको भन्छु, तर त्यहाँ पीडा चाहिँ छिरिहाल्छ कि है. र पीडा पक्षमा चाहिँ मलाई लेखेर
एउटा नारी हुनुभएको हैसियतले नारीका पीडा पक्षलाई उजागर गर्नुहुन्छ, नारीका द्वन्द अन्तर्द्वन्दका कुराहरूलाई तपाईँले आफ्नो कथामा कतिको प्रस्तुत गर्नुहुन्छ?
गरेको छु मैले सही कथाहरू त, अब गरे तापनि म नारीवादी कथा हुँ भन्न म मन पराउँदिन. सुरु सुरुमा जब जतिखेर ममता कथा लेखेँ मैले 2022 त्यो पब्लिस भएको सिपाल सरकारको विभाग थियो नि एउटा प्रचार विभाग, सूचना सूचना प्रचार विभागले छापेको थियो. हो ती कथाहरू लेख्ने बेलामा चाहिँ अब मेरो उमेर पनि कम्ती थियो, एकदम टिन एजमा लेखेको कथा हो त्यो. र त्यतिखेर चाहिँ मैले त्यो नारी पात्रलाई एकदमै कोमलाङ्गिनी बनाएको छु, कमजोर पात्रहरू छन् तिनीहरू, र त्यस बेलाको अवस्था पनि त्यस्तै थियो छनका, हो कि होइन भन्नुहोस् त. 2022 महिलाहरू त्यस्तै त थिए नि, र थिए. र अब अनि फेरि महिलाहरू शोषित पनि थिए त्यतिखेर, विशेष महिलाहरू अशिक्षित महिलाहरू चाहिँ शोषित थिए जस्तो लाग्छ त्यतिखेर मलाई त्यस्तो अनुभव थियो. तर आज मलाई कस्तो लाग्छ भने नारी मात्र शोषित छैनन्, हिजो आज पुरुष पनि शोषित छन्, किनभने महिलाहरूलाई जतिखेर लोग्नेले दुःख दिएको छ भने पनि सासू ससुराले दुःख दिएको छ भने महिला समितिमा गएर कराउने ठाउँ छ महिलाहरूको लागि. पुरुषलाई जतिखेर टर्चर हुन्छ महिला आफ्नो पत्नीको तर्फबाट भन्नुहोस् या त्यस्तै कसैबाट हुन्छ भने पुरुषको भन्ने ठाउँ छैन, हो कि होइन. अनि अब महिलाले अर्कोसँग गइदिएछ भने के अरे पुरुषले अर्को स्वास्नी ल्याएछ भने महिलाले गएर कम्प्लेन गर्छ म हुँदाहुँदै अर्को बिहा गर्यो या त अर्कोसँग लाग्यो भन्न सक्छ. तर लोग्ने मान्छेले आफ्नो स्वास्नी कोही पर पुरुषसँग सम्बन्ध राखेको छ भने त्यो लोग्नेले लुकाउने अवस्था हुन्छ हो कि हो नि भन्नु सक्दैन नि मेरो स्वास्नी यस्तै छ भनेर कोही लोग्ने मान्छेले भनेको है. र त्यो त्यस्तो किसिमको पीडा लोग्नेले स्वास्नीलाई दुई थप्पड हानिदिन सक्छ. स्वास्नीले लोग्नेले एक थप्पड हाने भने पनि लोग्ने चुप्प लाग्नुपर्छ कसैलाई भन्नु भएन कस्तो रहेछ स्वास्नीको पनि कुटाइ खानेले भन्छ भन्ने पनि एउटा पीडा हुन्छ उनीहरू त्यो पनि उनीहरूले सहन्छ. स्वास्नीले पनि लोग्ने कुर्छ नि हिजो आज पुरुष पनि त्यत्तिकै पीडित छन् आजको समाजमा. जब जब महिलाहरू शिक्षित हुँदै गए उनीहरू समान अधिकार माग्न थाले उनीहरू समान अधिकारमा चल्न थाले त्यसो हुँदाखेरि चाहिँ के भएको छ भने हिजो आज महिला पनि शोषित छन् पुरुष पनि शोषित छन्. त्यसैले म महिलावादी लेखिका होइन
त्यो पुरुषको बारेमा तपाईँले शोषित हुनुभएको शोषित भएको कुरालाई तपाईँले जुन सम्बोधन गर्नुभयो यो वास्तवमा यो खरानीभित्रको आगो जस्तै हो जस्तो लाग्छ मलाई पनि समाजमा. वीरता आफ्नो पुरुषत्वको नाममा दास बनेको चाहिँ नि एउटा सानो उदाहरण जस्तो लाग्यो मलाई पनि. र यसलाई तपाईँले आफ्नो साहित्यमा कथामा उद्बोधन गर्न थाल्नु भएको छ यो बडा सुखद कुरा हो जस्तो लाग्छ मलाई. त्यसको लागि म तपाईँलाई शुभकामना पनि दिन चाहन्छु. तपाईँले दुई वर्ष अगाडि बुवाको जीवन कथालाई आधार मानेर उपन्यास लेख्दैछु भन्नुभएको थियो. त्यो उपन्यास कहाँ पुग्यो नाम जुराउनु भएकै छोरो भएन के भइरहेछ त्यसको.
हजुर त्यो उपन्यास थालेदेखिको म यति व्यस्त भइरहेको छु मलाई एकदमै पीडा छ त्यो सक्नु नपाएको.
हजुर
त्यो मैले खालि डाटाहरू लेख्दैछु कारण बुवाको त अब उपन्यास थाल्यो भने त मेरो बुवाको र हजुर बुवाको मात्रैबाट थाल्नु पर्छ हजुर बुवाबाटै मैले थाल्नु पर्छ. त्योभन्दा पहिलाको इतिहास मलाई थाहा छैन किनभने खालि गएको कुरा हो अलिकति वंशावलीहरू वंशावलीमा चाहिँ यसरी गएको हो. दुईजना दाजुभाइ थिए अरे भक्तपुरमा त्यो दुईजना दाजुभाइको नाम चाहिँ एकजनाको नाम चाहिँ भात छन् एकजनाको नाम धनलाई र ती दुई भाइले चाहिँ के अरे व्यापार गर्ने भनेर पैसा पोको पारेर एक भाइ पश्चिमतिर लागेको अरे एक भाइ पूर्वतिर लागे अनि पश्चिमतिर लाग्ने भाइ चाहिँ भक्तपुरसँग सम्पर्क राखिरहनु भयो उहाँले चाहिँ र पूर्वतिर लाग्ने चाहिँ हामी भयौँ हामी फर्केर आउँदै आयौँ यो चाहिँ मलाई थाहा छ. अनि त्यस पछाडि अब हजुरबुवाकोबाट चाहिँ मलाई किन थाहा छ भने हजुरबुवाले मसँग बसेर गफ गर्नुभयो अनि उहाँ कसरी आसाम पुग्नुभयो त्यो कुराहरू उहाँले भन्नुभएको छ त्यसको लामो कथा छ र हजुरआमाले पनि मसँग बसेर गफ गर्नुहुन्थ्यो किनकि मैले नेपाली हजुरबुवासँग सिकेको अब असमिया मिडियममा पढ्यो असमिया र इङ्ग्लिस पढ्नु पर्थ्यो इङ्ग्लिस स्कुल कलेजमा र नेपाली चाहिँ मैले घरमा मेरो हजुरबुवासँग पढेको हो. हजुरबुवाले चाहिँ के गर्नुभयो भने अब यिनीहरू त असमिया पढ्ने भयो यिनीहरूले अब नेपाली बिर्सने भयो भनेर उहाँले दार्जिलिङबाट किताब मगाएर हामीलाई घरमा नियमित नेपाली पढ्नु
भनेपछि त्यो उपन्यास अहिले तुरन्तै पुरा हुने
यताबाट गएर यताबाट गएपछि भाइ हो त्यो उपन्यासमा लाग्छ मलाई एकदमै त्यसले सताइरहेछ त्यो गर्नु नपाएकोमा. सबै डाटाहरू कलेक्सन गर्दैछु मेरो बुवालाई त्यो 1942 सनको आन्दोलन जुन चाहिँ भारतको आन्दोलनमा बुवाले गरेको कुराहरू अब हाम्रो घरमा अब स्ट्राइक जब बुवाले गर्ने हुनुभयो त्यतिखेर चाहिँ मान्छेहरूले हामी स्ट्राइक नगर्ने गर्न सक्दैनौँ हामी के खाने स्ट्राइक गरेर त्यतिखेर मानिसहरूको अवस्था पनि राम्रो थिएन गरिब थिए मानिसहरू ब्रिटिसको अधीनमा थिए भारत थियो भारत अनि मान्छेहरूले हामी स्ट्राइक गरिदिनु भन्दा मेरो बुवाले भन्नुभएछ जो जसको घरमा खानु छैन मेरो घर आउनु खानुलाई तर स्ट्राइक चाहिँ गर्नुपर्छ भन्दाखेरि पाँचजना बाहुन पकाउने राखेर अनि हाम्रो घरमा अब आसाम ओइल कम्पनीको लेबरहरू आएर खाना खान्थे अरे र त्यसरी अब पाँचजना बाहुनले किन ओरले पकाएको खाँदैन चाहिँ जातपात धेरै मान्थे त्यतिखेर अनि पकाएर त्यसरी खुवाएको अरे अनि स्ट्राइक गरेको अरे बुवाले अनि त्यतिखेर विश्वमित्र पत्रिका छ नि इन्डियाको प्रमुख पत्रिका हो नि भारतको त्यो पत्रिकाले चाहिँ त्यो फोटो पनि खिचेर भक्तबहादुर प्रधानले यसरी घरमा आसाम ओइल कम्पनीको एम्प्लोइलाई भात पाएर स्ट्राइक गर्दैछ भनेर दिएको थियो अरे काकाले भन्नुभएको कुरो तर त्यो काका उहाँले भन्नुहुन्थ्यो त्यसको कटिङ मैले राखेको थिएँ भन्नुहुन्थ्यो, तर त्यो कथाको कथामा आयो र त्यस्तो त्यस्तो कुराहरू धेरै छन् जुन कुरालाई मैले अँगालिन भने मेरो उपन्यास अधुरो रहन्छ।
हजुर, हाम्रो शुभकामना छ त्यो उपन्यास चाँडोभन्दा चाँडो पुरा गरौँ तपाईँले र हामीलाई पढ्ने मौका दिनुहोला। तपाईँले अघि भन्नुभयो नि अब तपाईँको बुवा पनि लेख्ने, आमा पनि गीत लेख्ने, बहिनी दिदी पनि गाउने, तपाईँ आफै पनि गाउने, यो यस्तो यो सन्दोक चाहिँ नि एउटा परिवारमा हुने चाहिँ नि धेरै कम देखिन्छ। तपाईँ आफ्नो यस्तो परिवारलाई देखेर के कस्तो लाग्छ, तपाईँ कहिले कहिले कस्तो अनुभव गर्नुहुन्छ?
पहिला पहिला जतिखेर मेरो बिहे भएको थिएन त्यतिखेर त मलाई केही जस्तो लागेन, त्यो त त्यस्तै होला भन्ने लाग्थ्यो मलाई। तर आज जतिखेर म यो आज म जहाँ छु, 70 वर्षमा टेकेको छु म, 70 भनौँ न, यो उमेरमा मलाई कस्तो लागिरहेछ भने म जहाँ जन्मे मेरो हजुरबुवा, मेरो बुवा, हजुरआमा, मेरी आमा, उहाँहरू त अब त्यस्तो धेरै पढेको मान्छेहरू त होइन नि, तर मेरो हजुरबुवाले चाहिँ दार्जिलिङमा त्यो इङ्ग्लिस मिडियममा पढ्नु भएको रहेछ, पहिले पढेकोले उहाँले चाहिँ जेनरल अफिसमा एकाउन्टेन्ट हुनुहुन्छ हजुर, र अनि उहाँहरू त त्यति पढेको त होइन, आज जति मान्छेले पढ्छौँ त्यति पढेको होइन, तर उहाँहरू त उहाँहरूको भित्र एउटा ज्ञान रहेछ जुन ज्ञानले गर्दाखेरि हामीले त्यो माहौल पायौँ त्यहाँ। हामीलाई के भन्नुहुन्थ्यो भने हजुरबाले आफ्नो लुगाफाटा फाटेको छ भने पनि नराम्रो छ भने पनि त्यो लुगाफाटालाई धुइधाइ गर्नु, जतन गरेर राख्नु, अरूको हिरा मणि मुक्ता त्यहाँ लडेको छ छेउछाउ छ भने पनि त्यो चिजलाई तिमीहरूले एकदम फोहोर सम्झिनु, त्यसलाई हेर्दै नहेर्नु भन्नुहुन्थ्यो एक हजुरबाले। अनि यस्तो कुराहरू के सानो सानो कुराहरू म सम्झिन्छु कि हामी त्यस्तो माहौलमा जन्मेछौँ, हामी भाग्यमान रहेछौँ, मेरो आमा मेरो बुवा त्यस्तो एउटा माहौलमा जन्मेछु, त्यो हाम्रो भाग्य सौभाग्य नै ठान्छु भाइ।
हामीलाई पनि गौरवको विषय बनेको छ यो। हामी कार्यक्रमको झन्डै झन्डै अन्त्य अन्त्यमा आइसकेका छौँ, अब हामीसँग केही प्रश्नहरू बाँकी छन्। अब एकचोटि फेरि हामी आसाम पुगेर तपाईँ फर्किनु भइसकेपछि भाषा आन्दोलनको लागि तपाईँ लड्नुभयो, त्यसपछि आसामलाई छोड्नुभयो, जन्म मूल थलोमा आउनुभयो, जन्म थलोलाई छोडेर त्यसपछि भाषा भाषाले चाहिँ संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गर्यो र यहाँसम्म कि तपाईँका केही उपन्यासहरू आसामका केही विश्वविद्यालयहरूमा समावेश पनि भयो। यो समावेश विश्वविद्यालयको चाहिँ पाठ्यक्रममा समावेश भएको कुरा सुनेपछि तपाईँले कस्तो अनुभव गर्नुभयो? आफूलाई त्यतिखेर गरेको प्रताडना बिर्सिनु भयो कि झन् बल्झायो कि कस्तो अनुभव गर्नुभयो तपाईँले?
मलाई एकदमै आनन्द लाग्यो, जे होस् उहाँहरूले मलाई मनले चाहिँ माया गरेको रहेछ, तर उहाँको बाध्यता छ त्यहाँ बस्दाखेरि म पनि त्यहाँ थिएँ नि त, ती कुराहरू मैले पनि भोगेको छु। जब नेपालबाट कोही जानुहुन्थ्यो म उहाँहरूलाई भेट्न जान्थेँ, म चाहिँ भेट्न जाँदाखेरि अब मेरो पछाडि अब त्यसरी मान्छे लागे होइन, मलाई प्रश्न पनि गरे, धेरै प्रश्नहरू गरे।
कस्तो किसिम प्रश्न गर्थ्यो उनीहरूले?
उनीहरूले के भन्यो भने मेरो घरमा आउनुभयो, किनभने जब जब नेपालको कोही जानुहुन्थ्यो म भेट्थेँ, जसरी होस् मैले सोध्थेँ कहाँ कहाँ कुन होटलमा बसेको छ, कहाँ हुनुहुन्छ, सबै खबर पाएपछि म भेट्न जान्थेँ उहाँहरूलाई। र मलाई के सोध्यो भने तपाईँले के अरे एउटा हामीलाई के अरे सघाउनु पर्छ तपाईँले भन्नुभयो,
ती व्यक्तिहरू सरकारी
हजुर एकदम उनीहरू युनिफर्ममा थिए। अनि मैले भने कसरी मैले तपाईँलाई सघाउने भन्दाखेरि नेपालको नेपालीलाई हाम्रो देशमा हामी बस्न दिँदैनौँ, नेपालको नेपाली र भारतको नेपाली हामी चिन्दैनौँ, तपाईँ चिन्नुहुन्छ र तपाईँले हामीलाई नेपालको नेपाली चाहिँ को हो देखाइदिनुहोस्, त्यो प्रश्न थियो। एउटा प्रश्न यो गर्यो, अर्को गर्यो के भने त्यतिखेर दार्जिलिङको आन्दोलन चलिरहेको थियो, यो गोर्खाल्यान्ड हजुर, त्यो आन्दोलनलाई तपाईँ सपोर्ट गर्छ कि गर्दा थियो, मैले उहाँहरूलाई के भनेको थिएँ, हेर्नुहोस् पहिलो कुरो चाहिँ म मेरो काम होइन यो, कुन चाहिँ नेपाली नेपालको हो, कुन चाहिँ नेपाली भारतको, त्यो छुट्याउने काम मेरो हो र त्यो मेरो काम पनि होइन। दोस्रो कुरो, जुन देशको नेपालीले आफ्नो रगत बगाएर आफू मरेर यो देशको सुरक्षामा उनीहरू लागेका छन्, उनीहरू मरेका छन्, त्यो देशको नागरिकलाई तपाईँहरूले हाम्रो देशमा बस्नु दिन भन्नुहुन्छ, तपाईँले उनीहरूलाई यहाँबाट खेदाउनुहुन्छ, उनीहरूको घरमा आगो लगाइदिनुहुन्छ, उनीहरूको सत्कार गर्नुहुन्छ, त्यस्तो अकृतज्ञ म चाहिँ भन्छु। अन्त उहाँले भन्नुभयो, दिदी तपाईँले सम्झ निसाको होइन, दुःख चाहिँ लाग्यो मलाई तपाईँहरूको यस्तो कुरो सुनेर। अनि चाइनिज एग्रेसनमा तपाईँहरू हेर्नु, चाइनिज एग्रेसन हुँदाखेरि यहाँ वान टू अल सबै गोर्खा राइफलमा नेपालीहरू थियो सबैजनाले, तपाईँहरूले एकजना पनि उक्लिनु भन्दा हो भने हो, त्यसो भए त्यस्तो जातिलाई तिमीहरू निकाल्नुहुन्छ भन्दै भित्रीबाट कुरा गर्यो। अनि गोर्खाल्यान्डलाई तिमी सपोर्ट गर्छौ भन्नु हुँदाखेरि मैले के भने, अब यसको जवाब चाहिँ म साँचो दिउँ कि झुटो दिउँ भने यसरी नै भन्छु, साँचो बोलौँ कि झुटो बोलौँ भने मैले साँचै बोल्नुहोस् भन्नुभयो उहाँले। मैले भने साँचै भन्ने हो भने म गर्छु, मेरो मोरल सपोर्ट छ भने, अनि झुटो बोल्नु परेको खण्डमा चाहिँ मैले गर्दिनँ भन्छु भने, किन तपाईँ गर्दिनँ भन्नुहुन्छ भन्दाखेरि किनकि तपाईँहरूले त्यसै गर्नुहुन्छ फेरि मलाई होइन, तपाईँहरूले मलाई मेरो घरमा आगो लगाइदिनु सक्छ, मलाई तपाईँले एरेस्ट गर्न सक्छ, या त केही पनि हुनसक्छ। अन्त भारतमा यस्तो नेपाली छैन जन्मेको जसले चाहिँ त्यो आन्दोलनलाई मोरल सपोर्ट गर्दैन भन्ने मान्छे जन्मेकै छैन भने मैले त्यतिखेर उहाँले फेरि मलाई के भन्नु भने, होइन धेरै मान्छे छ हामीले भेटेको जसले चाहिँ गर्दैन त्यो बोल भने, मैले भने त्यो मान्छेले तपाईँसँग झुटो बोलेको भन्ने, झुटो बोलेको छ त्यसले, किनकि किन झुटो बोल्छन्, त्यही कारणले झुटो बोल्छ, डराउँछन्। यसरी मैले फ्रेन्डली कुरा गरेँ कि भाइ उनीहरूसँग, त्यो त उनीहरूलाई कहाँ मनपर्छ।
साहित्य लेखनमा तपाईँ एकजना नारी भएको हैसियतले अरू नारीहरूको सहभागिता कस्तो देख्नु भएको छ नेपाली सह उसमा, निरन्तरता कोही आउँछन् जान्छन्, यसको निरन्तरता कसैको अटुट रूपले चलेको हुँदैन र बाधा विघ्न बाधाहरूको लाई तपाईँले कसरी हेर्नुहुन्छ एउटा नारी भएको हिसाब, हाम्रो विशेष गरी हाम्रो नेपाली समाजमा जुन नारीको एउटा स्थिति छ नि।
नेपालको कुरा गर्ने हो भने नेपालमा यतिखेर महिलाहरू प्राय सबै शिक्षित महिलाहरू नै जुरुराएका छन् यतिखेर नेपाली साहित्यमा होस् होइन, घर बाहिर निस्केर कमाउने विषयमा होस् अनि सामाजिक कामहरूमा होस् राजनीतिमा होस् हरेक विषयमा नारीहरू अघि बढ्दैछन् यतिखेर, किनकि नेपाल त एउटा भाषा साहित्यको समुद्र हो, एउटा समुद्र जस्तो छ नेपाल, त्यहाँ 30 दिनमा 29 दिन नै त्यहाँ साहित्यिक कार्यक्रमहरू हुन्छन् हो कि होइन भन्नुहोस् त, त्यसो हुँदाखेरि यहाँ त यो त एउटा सागर जस्तो छ। साँच्चै नै कुरा गर्ने भने हामीले नेपाल बाहिरको महिलाहरूको कुरा गर्ने हो भने नेपाल बाहिरको महिलाहरूलाई गाह्रो छ, किनकि उहाँ त पहिलो कुरो पुस्तकै पाइँदैन, नेपाली पुस्तकहरू पाइँदैन पढ्नलाई, पत्र पत्रिका पढ्न पाइँदैन, नेपाली कार्यक्रमहरू त्यति हुँदैन, त्यो गर्यो भने पनि अब त्यो त्यहाँ उपस्थिति त्यति हुँदैन।
मैले पठन पाठनको भन्दा पनि मैले लेखनको
लेखन त्यस्तै हो, लेखनै हो, लेखनमा पनि त्यही भन्दैछु म, लेख्ने पनि कम्ती भएको कारण त्यही हो कि उतातिर चाहिँ। नेपालको कुरा गर्ने हो भने चाहिँ नेपालमा चाहिँ यतिखेर महिला साहित्यकारहरू धेरै हुनुहुन्छ, लेखिरहनु भएको छ, जस्तो कि अब हाम्रो नेपाली साहित्यमा लेखिरहने पद्मावती पनि लगातार लेखिरहनु भएको छ, जस्तै कि अब माया ठुकुरी पनि लेखिरहनु भएको छ होइन, अनि उहाँ बेन्जु शर्मा, मन्जु थाँचुली उतातिर पारि के अरे बानीरा गिरी, डक्टर बानीरा गिरी उहाँहरू पनि लेखिरहनु भएको छ, एक सय एक साहित्यकार गीता केसरी लेखिरहनु भएको छ होइन, त्यसरी राम्रो राम्रो लेखिकाहरू हिजो आज
नयाँ पुस्तामा के भन्नुहुन्छ तपाईँ पुस्ताको लागि?
नयाँ पुस्ता पनि छन्, नयाँ पुस्तामा पनि जस्तो कि अब शशिकला मानन्दर जो चाहिँ अहिले नेपाल भाषाको पहिलो उपन्यासकार हो उहाँ, उहाँले लगातार लेखिरहनु भएको छ, तर उहाँलाई मान्छेले त्यति मान्छेलाई थाहा छैन उहाँले लेखिरहेको कुरा, उहाँले यतिखेर नेपालीमा पनि उत्तिकै लेखिरहनु भएको छ, नेपाल भाषामा पनि लेखिरहनु भएको छ शशिकला मानन्दर, र अर्को ज्ञानु पाण्डे समालोचक उहाँको नाम पनि सुन्नुभएको होला, अनि हाम्रो नेपाल भाषामा लेख्ने महिलाहरू हुनुहुन्छ उहाँहरूको नाम मैले बिर्सेँ, मलाई एकदम आफ्नै नाम पनि बिर्सेँ त्यसलाई भइसक्यो, र नयाँ नयाँ लेखकहरू
नेपाल भाषामा एकजना प्रतिसरा सायमी त भन्नुभएको,
प्रतिसरा सायमीको कविता यति राम्रो लाग्छ मलाई, उहाँको कवितालाई मैले कोट गरेर एउटा आर्टिकल नै लेखेको छु, बुझ्नुभएन त्यो कवितामा उहाँले यस्तो महिला पीडालाई यस्तै लेख्नु भएको थियो कि प्रतिशत हामीले कि महिलाको पीडा चाहिँ कस्तो हुन्छ अरे भने महिलाले कसरी लेख्छ भन्दा एउटा प्रेसर कुकरमा खाना के उम्ली बसेको प्रेसर कुकर अरे त्यो प्रेसर कुकरमा जब प्रेसर बढी हुन्छ नि अनि त्यसको माथि जुन प्रेसर लगाएको हुन्छ नि त्यो फुत्त निस्किन्छ नि जोडले त्योसँग अनि त्योसँग उसले के भनेछ भने त्यो त्यो जुन प्रेसर कस्तो हो त्योभन्दा पनि त्यो भित्र उम्लिरहेको पानी जस्तै अरे कि हाम्रो जीवन चाहिँ
भनेपछि तपाईँलाई नयाँ पुस्तासँग तपाईँ खुसी पनि हुनुहुन्छ सन्तोष हुनुहुन्छ आशावादी हुनुहुन्छ अब अन्त्यमा जाँदा जाँदै अन्त्यमा .com का श्रोताहरूलाई आफ्नो सन्देशको रूपमा केही भन्न खोज्दाखेरि के भन्नुहुन्छ
.com मेरो धेरै धेरै शुभकामना छ यहाँहरूले यसरी हामी साहित्यकारहरूलाई पाठक समक्ष दर्शक के अरे श्रोता समक्ष पुर्याइदिनु हुँदो रहेछ र यसरी नेपाल बाहिर बसेर पनि नेपाली साहित्यकारलाई यहाँहरूले चासो लिएर दर्शकसँग पुर्याउने काम गरिनु भएको रहेछ र यसको निरन्तरता रहिरहोस् अनि यसरी नै किनकि अब यहाँ पनि धेरै लेख्नुहुँदैछ होला उहाँहरूलाई हामीलाई थाहा हुँदैन र यो मेरो धेरै धेरै हार्दिक शुभकामना छ
हजुर हवस् त साहित्यकार चन्द्रकला नेवालज्यू तपाईँको अमेरिकी भ्रमण तथा नेपालसम्मको यात्रा सफल रहोस् भन्ने कामना गर्दै तपाईँको यो साहित्यिक यात्रा निरन्तर रहोस् नयाँ नयाँ रचना सुन्न पढ्न हामीले पाऊ भन्दै भन्ने शुभकामना सहित आजलाई हामी बिदा माग्दछौ धन्यवाद
यहाँलाई पनि धेरै धेरै धन्यवाद